यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। संसदमा उठेका विभिन्न विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिनुहुने। जारी लकडाउनको स्वरूपबारे निर्णय गर्न मन्त्री परिषद बैठक आज बस्दै। प्रतिनिधि सभाको हिजोको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 सर्वसम्मतिले स्वीकृत। विधेयक स्वीकृत भएसँगै आवश्यक संशोधन पेश गर्न सांसदहरूलाई 72 घण्टाको समय सीमा। हिजो थप 96 जना कोरोना संक्रमित निको भई घर फर्किए। मुलुकमा संक्रमितको संख्या 4085 पुग्यो र विश्वभर हालसम्म 4,13,000 कोरोना संक्रमितको मृत्यु। कोरोनाको महामारी नियन्त्रणमा सबैलाई गम्भीर हुन विश्व स्वास्थ्य संगठनको आह्वान। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उठेका विभिन्न विषयमा आज जवाब दिनुहुने भएको छ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। यसैबीच जारी लकडाउन लगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक आज बस्दैछ। अपरान्ह बस्ने मन्त्री परिषदको बैठकले जारी लकडाउनका सम्बन्धमा निर्णय गर्ने बताइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथि सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएकाले बैठकले प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव स्वीकृत भएसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई हिजोदेखि 72 घण्टाको समय उपलब्ध भएको छ। नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 विचार गरियोस् भनी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। मन्त्री तुम्बा हाम्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकोमा खुशी व्यक्त गर्नुहुँदै संविधान संशोधनसँग जोड़िएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताउनुभयो। मन्त्री तुम्बा हाम्फेले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिन्हका लागि संशोधन ल्याइएको र यसमा सबै दल र सांसद एकै ठाउँमा उभिएकाले सबै नेपाली नै खुशी भएको उल्लेख गर्नुभयो। उहाँले नेपालले नेपाली भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्ने दृढ़ता पनि व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि विनियोजन विधेयक 2077 अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाब दिने क्रम जारी रह्यो। बैठकमा हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिनुभयो। मन्त्रालयगत छलफलमा उठेका विषयहरूको जवाब दिनुहुँदै उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले नेपालको अन्तर्राष्ट्रिय सीमाको निश्चित दूरीभित्र रहेर निरन्तर रूपमा सिमानाको सुरक्षा र निगरानी गर्दै आएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सिमानाको निगरानी गर्ने कार्य अर्धसैनिकले गर्ने प्रचलन अनुसार सशस्त्र प्रहरी बल नेपालले गर्दै आएको पनि उल्लेख गर्नुभयो। उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सुरक्षाका अतिरिक्त विकास निर्माणका र राष्ट्रिय गौरवका आयोजनाहरू, मुख्य सड़कहरू निर्माण तथा राष्ट्रिय निकुञ्जहरूको सुरक्षाको काम सरकारले दिएको जिम्मेवारी अनुसार गरिरहेको समेत उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले स्वास्थ्य, कृषि, श्रम, शिक्षा, खानेपानी र महिला मन्त्रालयको बजेट सामान्यदेखि उल्लेख्य रूपमा वृद्धि गरिएको बताउनुभयो। मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना संक्रमणका कारण राजस्वको आधार संकुचित भएकाले आगामी आर्थिक वर्षको विनियोजन चालू आर्थिक वर्षको भन्दा पनि कम गर्नु परेको स्पष्ट पार्नुभयो। उहाँले दायित्व सिर्जना भएका र चालू भई आगामी वर्षमा नै सम्पन्न गर्न सक्ने आयोजनाहरूमा रकम विनियोजन गरिएको भए पनि भौतिक पूर्वाधार निर्माणतर्फका केही मन्त्रालयहरूको रकम कटौती समेत गरिएको जानकारी गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका डाक्टर खतिवड़ाले साइबर अपराध नियन्त्रण गर्न संचार मन्त्रालयमा साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरिएको र त्यसको मातहतमा डिजिटल नेपालको प्रक्रिया अगाडि बढ़ाउने गरी काम भइरहेको जानकारी दिनुभयो। विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको महत्वपूर्ण दायित्वबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी विद्यालयले गर्ने सहयोगलाई कोष मार्फत सार्वजनिक विद्यालयको भौतिक विकासमा खर्च भने गर्न सकिने जानकारी गराउनुभयो। उहाँले शैक्षिक वर्षलाई क्षति हुन नदिनेतर्फ सरकार संवेदनशील रहेको जानकारी दिनुहुँदै अन्यलमा भएका परीक्षाहरू केही ढिलाई गरेर भए पनि लिइने र वैकल्पिक माध्यमबाट शिक्षा प्रणाली शुरू गरिने पनि उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत विषयमा जवाब दिनुहुँदै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले प्रतिकूल अवस्थामा पनि अन्तर्राष्ट्रिय सम्बन्धका आधारलाई केन्द्रबिन्दुमा राखी नवीन प्रविधिको माध्यमबाट नेपालले परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख गर्नुभयो। विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले देशभित्र विद्युत आपूर्ति व्यवस्थाका लागि प्रसारण लाइन विस्तारमा पर्याप्त रकम विनियोजन गरिएको जानकारी दिनुभयो। यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले संघ प्रदेश र स्थानीय तहबीच समन्वय गर्न मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गरिने बताउनुभयो। मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै मन्त्री त्रिपाठीले समानीकरण अनुदानको रकम कोविड 19 लड्नका लागि प्रयोग गरिरहेको पनि उल्लेख गर्नुभयो। हिजो थप 96 जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किएसँगै नेपालमा हालसम्म कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 584 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो थप 8 महिला र 88 पुरूष कोरोना मुक्त भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 15 पुगेको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका चितवन भरतपुर महानगरपालिका वडा नम्बर 11 एकजना पुरूषको हिजो निधन भएपछि मृतकको संख्या 15 पुगेको जानकारी गराउनुभयो। हिजो थप 323 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसँगै नेपालमा कुल संक्रमितको संख्या 4085 पुगेको छ। हालसम्म 72 जिल्लाका 3798 जना पुरूष र 277 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय स्तरको मापदण्डको मान्यता पाएको छ। अन्तर्राष्ट्रिय गुणस्तर संगठनले प्रयोगशालाले प्रदान गर्ने सेवा गुणस्तर र विश्वसनीयताका आधारमा आईएसओ प्रमाणपत्र प्रदान गरेको हो। नेपालस्थित संगठनका प्रतिनिधि डाक्टर सीताराम जोशीले प्रयोगशालाका निर्देशक डाक्टर रूना झालाई हिजो काठमाण्डुमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले कमजोर र जोखिमयुक्त समुदायलाई लक्षित गरी कोरोना भाइरस महामारीसँग लड्न जीविका सुधार कार्यक्रम शुरू गरेको छ। स्थानीय सरकारसँगको साझेदारी कार्यक्रम अन्तर्गतको पहिलो चरणमा दैनिक ज्यालादारी र आप्रवासी कामदार गरी 2000 भन्दा बढ़ी महिला र पुरूषलाई रोजगारी दिइनेछ। यसै गरी कार्यक्रम अन्तर्गत 600 भन्दा बढ़ी साना उद्योगहरू खोल्न सिप र प्रविधिमा सहयोग पनि प्रदान गरिने जनाइएको छ। परियोजना सुदूरपश्चिम कर्णाली बागमती र गण्डकी प्रदेशका कोरोना भाइरसबाट बढ़ी प्रभावित ठाउँहरूमा सञ्चालन ल्याइने राष्ट्रसंघीय विकास कार्यक्रमले जनाएको छ। कार्यक्रम अन्तर्गत पुनस्थापना, पूर्वाधार निर्माण, समुदायको सशक्तिकरण, सिंचाई, खानेपानी र ग्रामीण सड़क लगायतलाई प्राथमिकता दिएको विज्ञप्तिमा जनाइएको छ। सर्वोच्च अदालतले लकडाउनका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू आनन्द मोहन भट्टराई र सुषमा लता माथिमाको संयुक्त इजलासले कोरोना भाइरसको महामारीका बेला खास गरी सुत्केरी, गर्भवती वा ससाना बालबालिकाको ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक महामारीका समयमा जोखिममा परेको उल्लेख गर्दै अधिवक्ता रोशनी पौडेल लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनवाईमा अदालतले गर्भवती र केरी महिलाको स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन भनेको छ। आदेशमा नाबालक शिशु र बालबालिकालाई दिनुपर्ने खोप नियमित गर्न र नेपालको संविधानले सुरक्षित मातृत्व र प्रजनन अधिकारलाई महिलाको हकका रूपमा प्रत्याभूत गरेको उल्लेख छ। कैलालीमा सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका 1 सन्दीप ठकुल्ला, दीपक बुढा, डम्बर ठकुल्ला र दीपक ठकुल्ला रहेको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो। स्थानीय 14 3 बालिकालाई डराएर धम्काएर बलात्कार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको उहाँले बताउनुभयो। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका छ रायखोरमा पहिरोमा पुरिएर गैराती 2 मृत्यु भएको छ। 50 हमाया शेरपुञ्जा र 4 सिमरन छन्त्यालको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माका अनुसार गैराती 11 बजेतिर उनीहरू सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको थियो। कैलालीको घोडाघोडी नगरपालिका एक सुखडमा जीपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम गइरहेको 8/2100 नम्बरको जीपले ठक्कर दिँदा घोडाघोडी नगरपालिका एक जनकपुरका 26 वर्षीय सुनिया चौधरी र उनका 5 वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनामा दुईजना घाइते भएका छन्। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये मृत्यु हुनेको संख्या 4,13,000 पुगेको छ। विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या 73,18,000 नागेको छ भने संक्रमित मध्ये 36,02,000 भन्दा बढ़ी स्वस्थ भएका छन्। कोरोना भाइरसको अत्यधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,45,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 1,14,000 भन्दा बढ़ीको मृत्यु भएको छ। भारतमा 2,76,000 बढ़ी संक्रमित भएका छन् भने संक्रमणकै कारण 7,750 जनाको मृत्यु भएको छ। भारतमा पछिल्लो 24 घण्टामा 277 जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। त्यसै गरी पाकिस्तानमा पनि संक्रमितको दर बढ़िरहेको छ। पाकिस्तानमा हालसम्म 1,08,300 भन्दा बढ़ी संक्रमित भएका छन् भने 2,172 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीको अवस्था विश्वभरि नै नराम्ररी अघि बढ़िरहेको बताउँदै महामारी नियन्त्रणका लागि सबैलाई यसप्रति गम्भीर हुन आह्वान गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयेसस जसले युरोपमा महामारी नियन्त्रणमा केही सफलता हासिल भए पनि विश्वभर अवस्था झन बिग्रिरहेको बताउनुभयो। उहाँले अमेरिकी महादेश र दक्षिण एसिया अहिले जोखिमको केन्द्र बनेको पनि उल्लेख गर्नुभयो। चीनको दक्षिण पश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढ़ी र डुबानका कारण कम्तीमा 8 जनाको मृत्यु भएको स्थानीय विपद व्यवस्थापन विभागले जनाएको छ। वर्षाका कारण 2,15,000 भन्दा बढ़ी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले जनाएको छ। वर्षाका कारण कम्तीमा 8 शहर प्रभावित बनेका छन् भने हजारौं नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ। बाढ़ीका कारण कम्तीमा 10,700 हेक्टर जमीनको खेतीबाली र 2,866 घरहरूमा क्षति पुगेको विभागले जनाएको छ। अब मौसम। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाड़ीमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। सामान्यतया नेपालको पूर्वी भागमा 10 जून अर्थात आजैदेखि मनसून शुरू हुने भए पनि यो वर्ष मनसून शुरू हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशको प्रदेश 1 बागमती, गण्डकी र प्रदेश 5 सामान्य बदलिरही यी प्रदेशका केही स्थानमा र प्रदेश 2 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदमा उठेका विभिन्न विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिनुहुने। जारी लकडाउनको स्वरूपबारे निर्णय गर्न मन्त्री परिषद बैठक आज बस्दै प्रतिनिधि सभाको हिजोको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 सर्वसम्मतिले स्वीकृत। विधेयक स्वीकृत भएसँगै आवश्यक संशोधन पेश गर्न सांसदहरूलाई 72 घण्टाको समय सीमा। हिजो थप 96 जना कोरोना संक्रमित निको भई घर फर्किए। मुलुकमा संक्रमितको संख्या 4,085 पुग्यो र विश्वभर हालसम्म 4,13,000 कोरोना संक्रमितको मृत्यु। कोरोना महामारी नियन्त्रणमा सबैलाई गम्भीर हुन विश्व स्वास्थ्य संगठनको आह्वान। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार। सकियो अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।